السلام علیکم، یہ کتاب شیعہ آڈیوز کی جانب سے پیش کی جا رہی ہے۔ آئیے اب ہم اس کی چوتھی فصل کا مطالعہ کرتے ہیں، جس کا آغاز صفحہ نمبر 186 سے ہے۔ چوتھی فصل، عام صحابہ سے متعلق۔ بے شک تمام شرعی احکام اور اسلامی عقائد ہم تک صحابہ کے ذریعے پہنچے ہیں، اور کوئی بھی اس بات کا دعوے دار نہیں ہے کہ وہ کتاب خدا اور سنت رسول صلی اللہ علیہ وسلم کے ذریعے خدا کی عبادت نہیں کرتا ہے، اور ان دونوں بنیادوں مصدروں تک دنیا کے ہر مسلمان کی رسائی کا ذریعہ صحابہ ہی ہیں۔ چونکہ رسول صلی اللہ علیہ وسلم کے بعد صحابہ کے درمیان اختلاف پیدا ہو گیا ہے اور وہ متفرق ہو گئے ہیں، اور یہ ایک دوسرے پر سب و شستم اور لعنت و مذمت کرنے لگے، یہاں تک کہ بعض نے بعض کو قتل کر دیا۔ اس حالت کے ہوتے ہوئے ان سے بغیر چھان بین کے احکام حاصل کرنا ممکن نہیں ہے، اور اسی طرح ان کے حالات کا مطالعہ کیے بغیر اور ان کی تاریخ پڑھے بغیر کہ حیات نبی صلی اللہ علیہ وسلم اور بعد نبی ان کے کیا کارنامے تھے، ان کے حق میں یا ان کے خلاف حکم لگانا ممکن نہیں ہے۔ ہم حق کو باطل سے اور مومن کو منافق سے جدا کرتے ہیں، اور پلٹ جانے والوں سے شکر گزاروں کو پہچانتے ہیں، جبکہ تمام اہل سنت اس بات کو اہمیت نہیں دیتے ہیں اور صحابہ پر تنقید و تبصرہ کرنے کو شدت سے منع کرتے ہیں، اور ان پر بلا استثنا ایسے ہی درود بھیجتے ہیں جیسے محمد و آل محمد پر درود بھیجتے ہیں۔ اہل سنت والجماعت سے یہ سوال کیا جا سکتا ہے کہ کیا صحابہ پر تنقید و جرح کرنے والے انسان دائرہ اسلام سے خارج ہو جاتا ہے، یا اس سے کتاب خدا و سنت رسول صلی اللہ علیہ وسلم کی مخالفت لازم آتی ہے؟ اس سوال کا جواب حاصل کرنے کے لیے مجھے حیات نبی صلی اللہ علیہ وسلم اور حیات نبی کے بعد بعض صحابہ کے اعمال و اقوال پیش کرنا پڑیں گے۔ اس کا جواب ہمیں علماء اہل سنت کی ساہو مسانید اور تواریخ سے بھی مل جائے گا۔ اس سلسلے میں شیعوں کی کتابوں کا تذکرہ ضروری نہیں ہے، کیونکہ بعض صحابہ کے بارے میں شیعوں کا موقف شہرت یافتہ ہے، یا پھر یہ بعض زیادہ توضیح کی محتاج بھی نہیں ہے۔ میں تمام شبہات کی رفع کیے دیتا ہوں کہ مد مقابل کے لیے کوئی حجت باقی نہ رہے جس سے وہ میرے اوپر احتجاج کریں۔ واضح رہے کہ اس فصل میں ہم جہاں بھی صحابہ کے متعلق گفتگو کریں گے، اس سے تمام صحابہ مراد نہیں ہیں بلکہ بعض صحابہ مراد ہیں۔ ظاہر ہے کہ بعض میں کبھی اکثریت ہوتی ہے اور کبھی اقلیت، اس چیز کو تو ہم بحث ہی سے سمجھ جائیں گے، اس لیے کہ فتنہ پرور ہمارے اوپر اتہام لگاتے ہیں کہ ہم صحابہ کے خلاف ہیں، ہم صحابہ پر سب و شستم کرتے ہیں۔ اس طرح وہ سامعین کو بھڑکاتے ہیں اور تحقیق کرنے والوں میں راہ رکاوٹ پیدا کرتے ہیں، جبکہ ہم صحابہ کو سب و شستم سے پاک سمجھتے ہیں، اور ہم ان صحابہ کی خوشنودی کے خواہاں ہیں جنہیں قرآن میں شاگرین کے نام سے یاد کیا گیا ہے۔ ہاں، جو لوگ نبی صلی اللہ علیہ وسلم کے بعد اپنے پچھلے پاؤں لوٹ گئے اور مرتد ہوئے اور اکثر گمراہ مسلمانوں کی گمراہی کا سبب بنے، ان پر تبرہ کرتے ہیں، ان پر ہم سب لان تان کرتے ہیں۔ ہم تو صرف ان کے افعال و منکشف کرتے ہیں جنہیں مورخین محدثین نے بیان کیا ہے، تاکہ تحقیق کرنے والوں کے لیے حق روشن ہو جائے۔ یہ بھی ہماری سنی بھائیوں کو برا لگتا ہے، اور وہ اسے سب و سسٹم کا نام دیتے ہیں۔ جب قرآن مجید نے حق بیان کرنے میں تامل سے کام نہیں لیا، بلکہ اسی نے ہمارے لیے دروازہ وا کیا ہے، اور اسی نے ہمیں یہ بھی بتایا کہ صحابہ میں سے کچھ منافقین، فاسقین، ظالمین، مکذبین، مشکرین اور کفر کی طرف پلٹ جانے والے تھے، اور خدا و رسول کو اذیت دینے والے تھے۔ جب رسول کو، جو اپنے خواہش نفس سے کچھ نہیں کہتے اور خدا کے بارے میں کسی ملامت گر کی ملامت کی پرواہ نہیں کرتے، انہوں نے ہمارے لیے تبرے کا باب کھولا ہے، اور انہوں نے ہمیں یہ خبر دی کہ صحابہ میں مرتدین، مارقین، ناقصین، قاسطین اور انہی میں سے وہ شخص بھی ہیں جو جہنم میں داخل ہوگا، اور صحابیت اسے کچھ فائدہ نہ پہنچائے گی، بلکہ یہ صحبت رسول اس پر حجت ہو جائے گی جو اس کے عذاب میں اضافے کا سبب بنے گی۔ इसके बावजूद हम इनसे बेजारी इख्तियार ना करें, जबकि कुरान मजीद और सुन्नत रसूल सल्लल्लाहु अलैहि वसल्लम इसकी शहादत दे रही है। अहले सुन्नत सहाबा पर तनकीद करने से इसलिए मना करते हैं कि ताकि हक आशकार ना होने पाए और मुसलमानों को इसकी मार्फत ना होने पाए कि वो औलियाए खुदा से मोहब्बत और दुश्मन खुदा और रसूल से नफरत करने लगे। एक रोज़ मैं ट्यूनिस के दारुल हुकूमत की तरफ बड़ी मस्जिद में नमाज पढ़ने के लिए गया। फरीजे की अदायगी के बाद इमाम साहब नमाजियों के दरमियान बैठे और सहाबा पर सबोशस्तम करने वाले लोगों को बुरा भला कहने और उन्हें काफिर साबित करने लगे। उन्होंने अपनी बहस को तूल देते हुए कहा, उन लोगों से होशियार रहो जो लोग हक की मार्फत और इल्मी बहस के दावों के पर्दे में सहाबा की इज्जत से खेलते हैं। इन पर खुदा रसूल और मलाइका और लोगों की लानत हो। वो लोगों को इनके दीन के बारे में मशकूक करना चाहते हैं, जबकि रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि जब मेरे सहाबी के बारे में तुम्हारे पास कोई गलत खबर पहुँचे तो तुम खामोश रहना, इसलिए कि अगर तुम कुह के अहद बराबर सोने का इन्फाक करोगे तब भी इनकी अजमत के दसवें हिस्से के बराबर तुम्हें अजमत नहीं मिलेगी। शियत की तरफ माइल मेरे एक साथी ने इसकी बात का सिलसिला ये कहते हुए मुनक़ता कर दिया कि यह हदीस झूठी है और रसूल सल्लल्लाहु अलैहि वसल्लम की तरफ इसकी निस्बत देना गलत है। मेरे साथी की इस बात से पेश इमाम और बाज़ हाजिरीन मस्जिद आपे से बाहर हो गए और पेशानियों पर बल डालकर हमारी तरफ मुतवज्जा हुए। मैंने नरमी इख्तियार की और पेश इमाम से कहा, मेरे सैयद व सरदार शेख जलील, इस मुसलमान की क्या तकसीर है जो कुरान मजीद में इस आयत को तिलावत करता है, जो आयत नंबर 144 सूरह आले इमरान, और मोहम्मद तो सिर्फ एक रसूल हैं जिनसे पहले बहुत से रसूल गुजर चुके हैं, क्या अगर वो मर जाएं या कत्ल हो जाएं तो तुम उल्टे पैरों पलट जाओगे, तो जो भी ऐसा करेगा वो खुदा का कोई नुकसान नहीं करेगा और खुदा तो अनकरीब शुक्रगुजारों को इनकी जजा देगा, और इन मुसलमान का क्या गुनाह है जो सही बुखारी मुस्लिम में अपने सहाबा से मुतालिक रसूल सल्लल्लाहु अलैहि वसल्लम का ये कॉल देखता है, क़यामत के दिन तुम्हें शुमाल की तरफ ले जाया जाएगा तो मैं पूछूंगा कि कहाँ जवाब मिलेगा जहन्नुम में। खुदा की कसम मैं फिर कहूंगा, परवरदिगारा ये मेरे सहाबी हैं, जवाब दिया जाएगा तुम्हें नहीं मालूम इन्होंने तुम्हारे बाद क्या किया, ये काफिर रहे हैं, तुम ही मैं कहो खुदा गारत करे इनको के जहन जिन्होंने मेरे बाद शरीयत बदली, और मैं मुखलिसीन को बहुत कम पाता हूँ, वो सब मेरे कान लगाए खामोशी के आलम में मेरी बात सुन रहे थे। बाज़ अफराद ने मुझसे मालूम किया कि आप वसूख के साथ कह रहे हैं कि रिवायत बुखारी में मौजूद है, मैंने जवाब दिया जी हाँ, मैं इतने में यकीन के साथ कह रहा हूँ जैसा मुझे खुदा के वाहिद होने और इसके शरीक ना होने का यकीन है। इस बात का यकीन है मोहम्मद इस बंदे और रसूल हैं। जब पेश इमाम साहब ने देखा कि मेरी अहादीस बयान करने से लोगों पर असर हो रहा है तो उन्होंने कहा, हमने अपने बुजुर्गों से सुना है कि फितना दबा हुआ है, खुदा इस पर लानत करे जो इसे भड़काए। मैंने कहा, हजूर फितना भड़का हुआ है, दबा नहीं है, लेकिन हम सो रहे हैं, हम में से हक की मार्फत के लिए जो बेदार हो जाता है और आंखें खोल लेता है तो आप उस पर तोहमत लगाते हैं कि ये फितने को हवा दे रहा है। बहरहाल तमाम मुसलमानों की यही ख्वाहिश है कि वो किताब खुदा और सुन्नत रसूल का इतबा करें। वो हमारे इन बुज़ुर्गों का इतबा नहीं करना चाहते जो मुआविया यजीद और इब्ने आस से राज़ी हो गए। मेरी बात को इमाम ने यह कहते हुए काट दिया कि क्या तुम सैयदना मुआविया रज़ी अल्लाह ताला अन्हा कातिब वही से राज़ी नहीं हो। मैंने कहा, इस मौजू की शरह बहुत तवील है, अगर इस सिलसिले में आप मेरा नज़रिया मालूम करना चाहते हैं तो मैं आपकी अपनी किताब सुम्मुल कसदियत हदिया करता हूँ, शायद वो आपको गहरी नींद से बेदार कर दे और आपकी आंखों के सामने बाज हकायक को आश्कार कर दे। पेश इमाम साहब ने तरद्दुद के साथ मेरी बात पर और हदिया कबूल कर लिया, लेकिन एक माह के बाद उन्होंने मुझे बेहतरीन ख़त लिखा और इसमें तहरीर फरमाया कि खुदा का शुक्र है कि इसने मुझे सिराते मुस्तकीम की हिदायत फरमाई और विलायत अहले बैत अलैहिस्सलाम को आश्कार किया। मैंने इनसे इस खत को सुम्मुल अहदियत के तीसरे एडिशन में शाया करने की इजाज़त तलब की, क्योंकि इसमें मौद्दता के मायने इस रूह बासिफा का तस्करा था कि जिसने हक पहचानते ही अपना अपना लिया था। और कहा जाता है कि अक्सर अहले सुन्नत हकायक की तरफ माइल तो हैं, बस पर्दा हटने की देर है। लेकिन उन्होंने तहरीर फरमाया कि इस खत को मख्फी रखा जाए, शाया ना किया जाए, क्योंकि पेश इमाम साहब को अपने मुक्तदियों को मुतमईनों काना करने के लिए खासा वक्त दरकार था। उनकी ताबीर के मुताबिक उनकी कोशिश भी यही है कि उनकी दावत हक बगैर किसी हर्जो मर्ज के मुकम्मल हो जाए। हम अपने मजमून की तरफ पलटते हैं, गुफ्तगू सहाबा के मुतालिक हो रही है, ताकि हम इस तल्ख हकीकत का इंकशाफ करें कि जिसे कुरान मजीद और सुन्नत रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरायान किया है। इसका आगाज़ हम कलाम खुदा से करते हैं, क्योंकि इसमें किसी तरफ से भी बातिल दाखिल नहीं हो सकता है। बस वो कौल फैसल और सही हुक्म है, बाज़ सहाबा के बारे में खुदावंदे आलम का इरशाद है, वमन अहलुल मदीना तु मरदवा अलुल निफाक ला तालमुहुम नहनु नालमुहुम सनाजवहुम मुर्तबीन तुम मयदुनु इलाही अजाबु अजीम। सूरह तौबा की आयत नंबर 101। अहले मदीना में वो भी हैं जो नफाक में माहिर और सरकश हैं, तुम उनको नहीं जानते लेकिन हम खूब जानते हैं। अनकरीब हम इन पर दोहरा अजाब करेंगे और फिर ये अजीम अजाब की तरफ पलटा दिए जाएंगे। यहलफूना बिल्लाही मकालू वलकत कालू कलामा कुफरे व कुफरा बादा इस्लामी वहमू बीमालम यनालू। ये बातें अल्लाह की कसम खाते हैं कि ऐसा नहीं किया, हालांकि उन्होंने कलमा कुफ्र किया है और अपने इस्लाम के बाद काफिर हो गए हैं। उन्होंने वो इरादा किया जो हासिल ना कर सके। सूरह तौबा की आयत नंबर 74। सूरह तौबा की आयत नंबर 77 में इनमें वही हैं जिन्होंने अपने खुदा से अहद किया कि अगर वो अपने फजलो करम से कुछ अदा कर देगा तो इसकी राह में सदका देंगे और नेक बंदों में शामिल हो जाएंगे। जब खुदा ने अपने फजल से अता कर दिया तो बुखल से काम लिया और किनारा किनारा कश होकर पलट गए, तो इनके बुखल ने इनके दिलों में निफाक रासिख कर दिया। इस दिन तक के लिए जब ये खुदा से मुलाकात करेंगे, क्योंकि उन्होंने खुदा से किए हुए वादों की मुखालफत की है और झूठ बोले हैं। ये देहाती कुफ्र और निफाक में बहुत सख्त हैं और इसी काबिल हैं कि जो किताबें खुदा ने अपने रसूल पर नाजिल की हैं इसकी हदूद और अहकाम को ना पहचाने, और अल्लाह खूब जानते हैं और साहिब हिकमत हैं। सूरह तौबा की आयत नंबर 97। कुछ ऐसे भी हैं जो ये कहते हैं कि हम खुदा और आखरत पर ईमान ले आए हैं, हालांकि वो साहिब ईमान नहीं हैं। ये खुदा और साहिबान ईमान को धोखा देना चाहते हैं, हालांकि अपने ही धोखे को धोखा देते रहे हैं और इसको समझते भी नहीं हैं। इनके दिलों में बीमारी है जिसको खुदा ने निफाक के बिना पर और बढ़ा दिया है। अब इस झूठ के एवज़ में उन्हें दर्दनाक अजाब मिलेगा। ऐ मेरे पैगंबर, ये मुनाफिकीन आपके पास आते हैं तो कहते हैं कि हम गवाही देते हैं कि आप अल्लाह के रसूल हैं और अल्लाह ही जानता है कि आप इसके रसूल हैं, लेकिन अल्लाह गवाही देता है कि ये मुनाफिकीन अपने दावे में झूठे हैं। उन्होंने अपनी कस्मों को सुपुर्द बना लिया है और लोगों को राह खुदा से रोक रहे हैं, और ये इनके बदतरीन अमाल हैं कि जो ये अंजाम दे रहे हैं। ये इसलिए है कि ये पहले ईमान लाए फिर काफिर हो गए, तो इनके दिलों में मोहर लगा दी गई, तो आप कुछ नहीं समझ रहे। सूरह मुनाफिकुन आयत नंबर 3। क्या आपने इन लोगों को नहीं देखा जिनका ख्याल ये है कि आप पर और आपके पहले नाजिल होने वाली चीज़ों पर ईमान ले आए हैं और फिर ये चाहते हैं कि सरकश लोगों के पास फैसला कराएं, जबकि इन्हें हुक्म दिया गया है कि ताहूत का इनकार करें, और शैतान तो यही चाहता है कि इन्हें गुमराही में दूर तक खींच कर ले जाएं। और जब इनसे कहा जाता है कि हुक्म खुदा और इसके रसूल की तरफ आओ तो तुम मुनाफिकीन को देखोगे कि वो शिद्दत से इनकार कर देते हैं। बस इस वक्त کیا ہوگا جب ان پر ان کے اعمال کی بنا پر مصیبت نازل ہوگی اور وہ آپ کے پاس آ کر خدا کی قسم کھائیں گے کہ ہمارا مقصد فقط نیکی کرنا اور اتحاد پیدا کرنا تھا. سورہ نساء آیت نمبر 26. منافقین خدا کو دھوکہ دینا چاہتا ہے اور خدا انہیں دھوکے میں رکھنے والا ہے, اور یہ نماز کے لیے اٹھتے بھی ہیں تو سستی کے ساتھ لوگوں کو دکھانے کے لیے عمل کرتے ہیں اور اللہ کو بہت کم یاد کرتے ہیں. اور جب آپ انہیں دیکھیں گے تو ان کے جسم بہت اچھے لگیں گے اور بات کریں گے تو اس طرح کہ آپ سننے لگیں, لیکن حقیقت یہ ہے ایسے ہیں جیسے دیوار سے لگائی ہوئی سوکھی لکڑیوں کو ہر چیخ کو اپنے ہی خلاف سمجھتے ہیں, اور یہ واقعاً دشمن ہیں. ان سے ہوشیار رہیے, خدا انہیں غارت کرے, یہ کہاں بہکے چلے جا رہے ہیں. خدا ان لوگوں کو بھی خوب جانتا ہے جو جنگ سے روکنے والے ہیں اور اپنے بھائیوں سے یہ کہنے والے ہیں کہ ہماری طرف آ جاؤ, اور یہ خود میدان جنگ میں بہت کم آتے ہیں. یہ تم سے جان چراتے ہیں, اور جب خوف سامنے آ جانے لگا تو آپ دیکھیں گے کہ آپ کی طرف اس طرح دیکھیں گے کہ جیسے ان کی آنکھیں یوں پھر رہی ہیں جیسے موت کی غشی طاری ہو, اور جب خوف چلا جائے گا تو آپ پر تیز تر زبانوں کے ساتھ حملہ کریں گے, اور انہیں مال غنیمت کی حرص ہوگی کہ لوگ شروع ہی سے ایمان نہیں لائے ہیں, لہٰذا خدا نے ان کے اعمال کو برباد کر دیا ہے. سورہ محمد آیت نمبر 16. اور ان میں سے کچھ افراد ایسے بھی ہیں جو آپ کی باتیں بظاہر غور سے سنتے ہیں اور اس کے بعد جب آپ کے بال سے باہر نکلتے ہیں, جن لوگوں کو علم دیا گیا ہے ان سے کہتے ہیں کہ انہوں نے بھی ابھی کیا تھا. یہی وہ لوگ ہیں جن کے دلوں پر خدا نے مہر لگا دی ہے, اور انہوں نے اپنی خواہشات کا اتباع کر لیا ہے. کیا جن لوگوں کے دلوں میں نفاق کا مرض ہے یہ خیال کرتے ہیں کہ خدا ان کے دلوں کو کینوں کو باہر نہیں لائے گا, اور اگر ہم چاہتے تو تمہیں ان لوگوں کو دکھا دیتے تو آپ ان کی پیشانی ہی سے ان کو پہچان لیتے, اور تم انہیں ان کے اندر انداز گفتگو ہی سے ضرور پہچان لوگے, اور خدا تمہارے اعمال سے واقف ہے. عنقریب یہ پیچھے رہ جانے والے گنوار آپ سے کہیں گے, ہمارے اموال اور اولاد نے مصروف کر دیا تھا, لہٰذا آپ ہمارے حق میں استغفار کریں. یہ لوگ اپنی زبان سے ایسی باتیں کہتے ہیں جو ان کے دل میں نہیں ہیں. قرآن مجید کی یہ واضح آیتیں ان لوگوں کے نفاق کو بیان کر رہی ہیں جو مخلص صحابہ کی صفوں سے صفوں میں ایسے دھس گئے تھے کہ اگر وحی کے ذریعے خدا نہ بتاتا تو رسول صلی اللہ علیہ وسلم سے بھی ان کی حقیقت کو نہ سمجھ پاتے. لیکن ہمیشہ اہل سنت پر یہ ہمارا اعتراض رہا ہے کہ جو یہ کہتے ہیں کہ منافقین سے ہمیں کیا سروکار, صحابہ منافق نہیں ہیں, یا کہتے ہیں کہ جو منافقین ہیں وہ صحابہ نہیں ہیں. لیکن جب آپ ان سے سوال کریں گے کہ منافقین کون لوگ ہیں جن کے بارے میں سورہ توبہ اور منافقون میں 150 سے زیادہ آیتیں نازل ہوئیں, تو وہ جواب دیں گے کہ عبداللہ ابن ابی اور عبداللہ ابن ابی سلول ہیں, اور ان کے پاس ان دو ناموں کے علاوہ تیسرا کوئی نام نہیں ہے. سبحان اللہ, منافقین کی اتنی بڑی تعداد کو نبی صلی اللہ علیہ وسلم بھی اس میں سے بہت سو کو نہیں جانتے تھے, تو پھر نفاق کو ابن ابی اور ابن ابی سلول میں کیسے منحصر کیا جا سکتا ہے کہ جن کو تمام مسلمان جانتے تھے, اور جب رسول صلی اللہ علیہ وسلم ان میں سے بعض کو جانتے تھے اور آپ نے حذیفہ یمنی کو ان کے نام بھی بتا دیے تھے جیسا کہ تم خود کہتے ہو, اور انہیں ان ناموں کے نقل کرنے سے منع کیا تھا, یہاں تک کہ عمر ابن خطاب نے اپنی خلافت کے زمانے میں حذیفہ سے اپنے متعلق دریافت کیا کہ کیا میرا نام بھی منافقین کی فہرست میں ہے, کیا نبی صلی اللہ علیہ وسلم نے میرا نام بھی بتایا ہے جیسا تم اپنی کتابوں میں روایت کرتے ہو. اور جب رسول صلی اللہ علیہ وسلم نے منافقین کو ایک علامت بتا دی تھی جس سے وہ پہچانے جاتے تھے, وہ علامت ہے بغض علی ابن ابی طالب, جیسا کہ تم اپنی صحاح میں لکھتے ہو. پس وہ صحابہ کون ہیں جنہیں تم بلند مقام دیتے ہو اور جن کے لیے رضی اللہ تعالی عنہ کہتے ہو, جبکہ انہیں علی علیہ السلام سے اتنا بغض ہو گیا تھا کہ آپ سے جنگ کی, آپ کو قتل کیا, آپ کی زندگی اور موت کے بعد آپ پر اور آپ کے اہل بیت تو محبین پر لعنت کی، اور یہ سب تمہارے نزدیک اصحاب اخیار ہیں؟ رسول صلی اللہ علیہ وسلم کی حکمت کا تقاضا یہ تھا کہ آپ حذیفہ یمنی کو ان منافقوں کے نام بتا دیں اور مسلمانوں کو منافقوں کی علامت بتا دیں، تاکہ لوگوں پر حجت ہو جائے اور بعد میں نہ کہہ سکیں کہ ہمیں کچھ معلوم ہی نہ تھا۔ آج اہل سنت کے اس قول کو کوئی حقیقت نہیں ہے کہ ہم امام رضی اللہ تعالی عنہ کرم اللہ وجہ سے محبت رکھتے ہیں۔ ان کے لیے ہمارا یہ مشورہ ہے کہ قلب مومن میں ولی خدا اور دشمن خدا کی محبت جمع نہیں ہوتی ہے۔ خود امام علی علیہ السلام نے فرمایا ہے، جو ہم کو اور ہمارے دشمنوں کو برابر قرار دے وہ ہم میں سے نہیں ہے۔ پھر قرآن نے جہاں صحابہ کے بارے میں گفتگو کی ہے وہاں ان کے کچھ اور اوصاف بھی بیان کیے ہیں اور ان کی شناخت بتائی ہے۔ جب ہم ان میں سے مخلص صحابہ کو علیحدہ کر لیتے ہیں تو باقی کو قرآن حکیم فاسق، خائن، متخاذلین، ناقصین، واپس پلٹ جانے والے، خدا و رسول پر شک کرنے والے، میدان جہاد سے فرار کرنے والے، حق کے منکر، حکم خدا و رسول صلی اللہ علیہ وسلم کا عصیان کرنے والے، جہاد سے جی چرانے والے، ہوائے نفس اور تجارت کے رسیا، تارک الصلات، قول و فعل میں تضاد رکھنے والے، اپنے اسلام سے رسول صلی اللہ علیہ وسلم پر احسان جتانے والے، سنگ دل، حق و قبول نہ کرنے والے، خدا سے خوف نہ کھانے والے، نبی صلی اللہ علیہ وسلم کی آواز پر آواز بلند کرنے والے، رسول صلی اللہ علیہ وسلم کو اذیت دینے والے، منافقین کی باتوں پر کان دھرنے والے قرار دیتا ہے۔ ہمیں اس مختصر مقدار پر ہی اکتفا کرنی چاہیے، کیونکہ اس موضوع پر بہت سی آیات موجود ہیں جنہیں ہم نے اختصار کے پیش نظر قلم بند نہیں کیا ہے، لیکن افادیت کے مد نظر رکھتے ہوئے ان آیات میں سے بعض کا تذکرہ کر دینا ضروری ہے کہ جو صحابہ کی مذمت میں نازل ہوئی ہیں اور ان صفات سے متصف نہیں تھے، لیکن وہ سیاست کے طفیل بعد رسول اور سلسلہ وحی کے انقطاع کے بعد سارے عادل ہو گئے، اور اب کسی مسلمان میں ان کے متعلق کسی قسم کی تنقید کی ضرورت نہیں ہے۔ قرآن بعض صحابہ کی حقیقت کا انکشاف کرتا ہے۔ منافقین والی آیتوں میں مانند کا تو وہم بھی نہیں ہوتا ہے، منافقین کو صحابہ سے جدا کرنے کی کوشش کرتا ہے۔ جیسا کہ اہل سنت کا قول ہے، ہم نے مومنین سے مخصوص آیات کو سلسلہ وار جمع کیا۔ قرآن مجید میں خداوند عالم کا ارشاد ہے، سورہ توبہ آیت نمبر 29 سے 38 تک، اے ایمان والے، تمہیں کیا ہو گیا ہے کہ جب تم سے کہا گیا کہ راہ خدا میں جہاد کے لیے نکلو تو تم زمین سے چپک کر رہ گئے؟ کیا تم آخرت کے بدلے زندگانی دنیا سے راضی ہو گئے ہو؟ تو یاد رکھو کہ آخرت میں اس متاع زندگانی دنیا کی حقیقت سے سب قتیل ہے۔ اے صاحب ایمان، تم میں سے جو بھی اپنے دین سے پلٹ جائے گا تو ان قریب خدا ایک قوم کو لے آئے گا جو اس کی محبوب اور اس سے محبت کرنے والی، مومنین کے سامنے خاکسار اور کفار کے سامنے صاحب عزت، راہ خدا میں جہاد کرنے والی اور کسی ملامت کرنے والے کی ملامت کی پرواہ نہ کرنے والی ہوگی۔ یہ فضل خدا ہے جو جسے چاہتا ہے عطا کرتا ہے، وہ صاحب وسعت اور علیم و دانا بھی ہے۔ سورہ مائدہ آیت نمبر 54۔ اے ایمان والو، خدا، رسول اور اپنی امانتوں کے بارے میں خیانت نہ کرو، جبکہ تم جانتے بھی ہو، اور یہ جان لو کہ یہ تمہاری اولاد اور تمہارے اموال ایک آزمائش ہیں، اور خدا کے پاس اجر عظیم ہیں۔ سورہ انفال آیت نمبر 28۔ اے ایمان والو، اللہ اور رسول کی آواز پر لبیک کہو جب وہ تمہیں اس امر کی طرف دعوت دے جس میں تمہاری زندگی ہے، اور یاد رکھو کہ خدا انسان اور اس کے دل کے درمیان حائل ہو جاتا ہے، اور تم سب اسی کی طرف حاضر کیے جاؤ گے، اور تم اس فتنے سے بچو جو صرف ظالمین کو پہنچنے والا نہیں ہے، اور یاد رکھو کہ اللہ سخت ترین عذاب کا مالک ہے۔ سورہ انفال آیت نمبر 25۔ اے ایمان لانے والو، اس وقت اللہ کی نعمت کو یاد کرو جب کفر کے لشکر تمہارے سامنے آ گئے اور ہم نے ان کے خلاف تمہاری مدد کے لیے تیز ہوا اور ایسے لشکر بھیج دیے جن کو تم نے دیکھا بھی نہیں تھا، और अल्लाह तुम्हारे आमाल को खूब देखने वाला है। इस वक्त जब कुफार तुम्हारे ऊपर की तरफ से और नीचे के सिम से आ गए और दहशत से निगाहें खैरा करने लगीं और कलेजे मुंह को आने लगे और तुम खुदा के बारे में तरह तरह के ख्यालात में मुब्तला हो गए, इस वक्त मोमिनीन का बाकायदा इम्तिहान लिया गया और इन्हें शदीद किस्म के झटके दिए गए। और जब मुनाफिकीन और जिनके दिलों में मर्ज था ये कह रहे थे कि खुदा और रसूल ने हमसे सिर्फ धोखा देने वाली वाला वादा किया है, सूरह अहज़ाब आयत नंबर 12। ऐ ईमान वालो, आखिर वो बात क्यों कहते हो जिस पर अमल नहीं करते हो? अल्लाह के नज़दीक इस सख्त नाराज़गी का बाइस है कि तुम वो कहो जिस पर अमल नहीं करते, सूरह सफ आयत नंबर 3। क्या साहिबाने ईमान के लिए वो वक्त नहीं आया है कि इनके दिल जिक्र खुदा और इसकी तरफ से नाजिल होने वाले हक़ के लिए नरम हो जाएं? ये लोग आप पर एहसान जताते हैं कि इस्लाम ले आए हैं, तो आप कह दीजिए कि हमारे ऊपर एहसान न रखो, बल्कि ये तो खुदा का एहसान है कि इसने तुमको ईमान लाने की हिदायत दे दी है, अगर तुम वाकई दावाए ईमान में सच्चे हो। ऐ पैगंबर, कह दीजिए कि अगर तुम्हारे बाप दादा औलाद बरादरान अजवाज अशीरा कबीला और वो अम्बाल जिन्हें तुमने जमा किया है और वो तिजारत जिसके खसारे की तरफ से तुम फिक्रमंद रहते हो और वो मकानात जिनको तुम पसंद करते हो तुम्हारी निगाह में अल्लाह उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम और राह खुदा में जिहाद से ज़्यादा महबूब हैं, तो वक्त का इंतज़ार करो यहाँ तक कि अमरे इलाही आ जाए और अल्लाह फासिक कौम को हिदायत नहीं करता, सूरह तौबा आयत नंबर 24। ये बद्दू अरब कहते हैं कि हम ईमान ले आए हैं, तो आप कह दीजिए कि तुम ईमान नहीं लाए हो बल्कि यह कहो कि इस्लाम ले आए हो, क्योंकि अभी ईमान तुम्हारे दिलों में दाखिल नहीं हुआ है। ये इजाज़त सिर्फ वो लोग तलब करते हैं जिनका ईमान अल्लाह और रोज़े आखरत पर नहीं है और इनके दिलों में शुबा है और वो इसी शुबे में चक्कर काट रहे हैं। अगर ये तुम्हारे दरमियान निकल भी पड़ते तो तुम्हारी वहशत में इजाफा ही कर देते और तुम्हारे दरमियान फितने की तलाश में घोड़े दौड़ाते फिरते, और तुम में ऐसे लोग भी थे जो इनकी सुनने वाले भी थे, और अल्लाह तो जालिमीन को खूब जानने वाला है। जो लोग जंग तबूक में नहीं गए वो लोग रसूल अल्लाह के पीछे बैठे रह जाने पर खुश हैं और उन्हें अपने जानो माल से राह खुदा में जिहाद नागवार मालूम होता है, और ये कहते हैं कि तुम लोग गर्मी में न निकलो। तो फिर पैगंबर, आप कह दीजिए कि आतिश जहन्नुम इससे ज़्यादा गर्म है अगर ये लोग कुछ समझने वाले हैं, सूरह तौबा आयत नंबर 81। ये इसलिए कि उन्होंने इस बातों का इतबा किया है जो खुदा की नाराज़ करने वाली हैं और इसकी मर्ज़ी को नापसंद किया है जो खुदा ने भी उनके अमाल को बर्बाद कर रखा है। क्या जिन लोगों के दिलों में बीमारी पाई जाती है उनका ख्याल ये है कि खुदा इनके दिलों के कीने को बाहर नहीं लाएगा, और हम चाहते तो इन्हें दिखला देते और आप चेहरे के आसार ही से पहचान लेते और इनकी गुफ्तगू के अंदाज से तो पहचान ही लेंगे, और अल्लाह तुम सब के आमाल से खूब वाकिफ है। अगरचा मोमिनीन की एक जमात अपने नापसंद कर रही थी, तो ये लोग आपसे हक के वाजा हो जाने के बाद भी इसके बारे में बहस करते हैं जैसे कि मौत की तरफ नहकाए जा रहे हों और हसरत व याद से देख रहे हों। हाँ, तुम लोग वही हो जिन्हें राह खुदा में खर्च करने के लिए बुलाया जाता है, तो तुम में से बाज लोग बुखल करने लगते हैं और जो लोग बुखल करते हैं वो अपने ही हक में बुखल करते हैं, और खुदा सबसे बेनियाज है, तू ही सब इसके मोहताज हो। अगर तुम मुंह फेर लोगे तो वो तुम्हारे बदले तुम दूसरी कौम को ले आएगा जो इसके बाद तुम जैसे ना होंगे, और इनमें से वो भी हैं जो खैरात के बारे में इल्ज़ाम लगाते हैं कि उन्हें कुछ मिल जाए तो राज़ी हो जाएंगे और ना दिया जाए तो नाराज़ हो जाएंगे, और इनमें से कुछ अफराद ऐसे भी हैं जो आपकी बातें बज़ाहिर गौर से सुनते हैं और जब आपके पास से बाहर निकलते हैं तो जिन लोगों को इल्म दिया गया है तो इनसे कहते हैं कि उन्होंने अभी क्या किया था, यही वो लोग हैं जिनके दिलों पर खुदा ने मोहर लगा दी है और उन्होंने अपनी ख्वाहिशात का इतबा कर लिया।